अब हम लोगों ने ये मौजू तो कर लिए, इसमें से चंद बातें जो अब हदीस की रोशनी में और जनरल डिस्कशन, क्योंकि टॉपिक बहुत अहम है और हम सब के लिए ये जरूरी है कि हमारा शरह सदर हो, जो लोग दीन सीखते हैं कल वही आगे दीन सिखाने वाले बनते हैं। तो दीन सीखने वालों का अगर तज़किया ना हो तो सिखाने वालों का कभी भी नहीं होगा। तो ये इख्तलाफात और फिरकेबाजी, इसका कुरान और सुन्नत में हमें नबी सल्लल्लाहु अलैहि वसल्लम से क्या चीज़ मिलती है, इसके बारे में चंद रिवायात नोट कीजिएगा। नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, और यह हदीस सही मुस्लिम में है, तीन बातों से अल्लाह रहीम खुश होता है। अब आप भी सोचें, अच्छा जिस बात से अल्लाह ताला खुश होता है फिर वो कितनी अच्छी होगी, और तीन बातों से ना खुश होता है, तो हमें सुनना चाहिए ना, क्यों भला? ताकि हम वो काम कर सकें जिनके करने से अल्लाह ताला खुश होते हैं, और वो काम छोड़ दें अगर हमारे अंदर मौजूद हैं जो अल्लाह ताला को नाखुश करते हैं। वो कौन से हैं छह काम? एक तो ये है कि सिर्फ इसी की इबादत करो और इसके साथ किसी को शरीक ना ठहराओ। सबसे पहली चीज, द मोस्ट इंपॉर्टेंट थिंग, सिर्फ एक को मानो। और यकीन करें हमारी सारी जिंदगी लग जाती है सिर्फ इस एक को कहते और समझते समझाते। बहुत सारे लोग हैं जो इन बातों को समझ नहीं पाते, और नतीजा क्या होता है कि वो तौहीद और शिर्क का फर्क ना करने की वजह से बहुत सारी हक तलफियां करते हैं। तो नियत कीजिए कि मैंने ऐसा नहीं करना। दूसरे, अल्लाह की रस्सी को इत्तफाक से पकड़ो। आप सोचे जरा, जब आप कुरान को पढ़ने पढ़ाने और कुरान को आम करने की बात करते हैं तो अल्लाह ताला आपसे खुश हो रहे होते हैं ना उस वक्त। तो आज के बाद इस फीलिंग के साथ आपने क्लास में बैठना इंशाल्लाह। तीसरी चीज क्या है कि तफरकों में ना पड़ो, यानी ये बेसिकली ये उसी के साथ ही था कि अल्लाह की रस्सी को इत्तफाक से पकड़ो, तफरके में ना डलो। तीसरे, मुसलमान बादशाहों की खैर ख्वाही करो, फजूल बातें, ज्यादती सवाल और बर्बादी माल, ये तीनों चीजें रब की नाराजगी का सबब है। दोहराऊं, पसंद क्या है अल्लाह को? एक उसी की इबादत करना, शिरक नहीं करना। दूसरी चीज, अल्लाह की पसंद की, अल्लाह की रस्सी को इत्तफाक से पकड़ना और तफरकों से बचना। और तीसरी चीज क्या है कि मुसलमान बादशाहों की खैर ख्वाही करो। आज हम क्या करते हैं? ये अलग बात है कि हमने इस्लाम का मेयार ही नहीं ठीक समझा हुआ, लेकिन आप देखिए कि हुक्मरान अवाम के खिलाफ तो अवाम हुक्मरान के खिलाफ। क्या चीजें अल्लाह को नाराज करती हैं? फजूल बातें, बक बक झक झक, ऐसे ही किलो काल, फिर बहुत से सवाल करना और माल को बर्बाद करना। क्या हमारे घरों में माल बर्बाद तो नहीं होता? धोते हुए काफी सारे चावल नीचे तो नहीं चले जाते? सोचिए। आप देखिए कि इत्तफाक और इत्तेहाद जो है ना, हर कौम के लिए कुव्वत की इस तरह से कड़ी है जैसे जिस्म में रीढ़ की हड्डी होती है। इत्तफाक कब होता है? जब हर कबीला, हर कौम और हर इलाके के लोग इस्लाम की कुव्वत और साख को बरकरार रखने के लिए अपने अपने जज्बात को दबा कर रखें। तो काम क्या करना है? अपने जज्बात को दबा के रखना है। एक घर में नहीं इत्तफाक रह सकता अगर हर बंदा अपने दिल की हर बात दूसरे के सामने खोल दे। कितनी बातों पे सबर करना पड़ता है, कभी बहू को सबर करना पड़ता है, कभी सास को करना पड़ता है, कभी बहन को, कभी भाई को। जिंदगी का सफर ही ऐसा है। तो कहां दीन सीखने सिखाने वाले इल्म के नुमाइंदे उलमाए कराम, उनको कहां ये सचता है कि वो दूसरों की खराबी को यूं आम करें? देखिए, आप कोई भी काम करना चाहे ना, तो सबसे बड़ा रोल मॉडल कौन है? नबी सल्लल्लाहु अलैहि वसल्लम। क्या लोगों ने आपके साथ कोई बात की? की। आपकी मुखालफत की? की। आपको बुरा भला का कहा? तो आपने क्या किया? जो आपने किया वही हमने करना है। हर बात के पीछे नहीं लग जाते थे, उसको आराम से लेते थे। जब तक आपस में ये दिल नहीं मिलेंगे, हम कुरान को और सुन्नत को समझ ही नहीं सकेंगे। आज भी आप देखिए कि फिरका बंदी की सारी तारीख को खोल के देख लीजिए, सहाबा से लेकर उसके बाद के दूसरे सब दौर के लोगों में कहीं ना कहीं इख्तलाफ था, लेकिन फिरका बंदी नहीं थी। ये लिखिए, इख्तलाफ और चीज है और फिरका बंदी और चीज है। इख्तलाफ क्या होता है कि हर एक की सोच फर्क है। आपको आलू पसंद है, दूसरे को आलू पसंद नहीं है। आपको रोटी अच्छी लगती है, दूसरे को चावल अच्छे लगते हैं। कोई बड़ी बात नहीं है, इट्स फाइन। नुकसान क्या? चावल खाने वाले एक फिरका बना रहे और कहते सिर्फ चावल खाने चाहिए, और जो चावल नहीं खाते वो मुनाफिक है, और चावल बड़े हेल्दी और चावल चावल चावलों की खूबियां बयान करते रहे, राइट? इसके बरक्स आप दूसरी तरफ देखिए तो जो लोग गलत काम करते हैं, वो अगर अपने दिल पर इस चीज को लेकर रखें कि हमने दूसरों की इसलाह करनी है। ठीक है, दुनिया में जब आप लोगों को गलत काम करते देखें तो आप चुप नहीं रह सकते, लेकिन करना क्या है कि इसलाह करें कैसे, अच्छे तरीके से। मैं आपको मिसाल देती हूँ, ये मेरे सामने जो टेबल कवर है ये व्हाइट कलर का है ना, अब ये व्हाइट कलर के इसके ऊपर बिल्फर थोड़ी सी इंक गिर गई, ऐसे ये प्लास्टिक्स है ना। आप देखिए कि मैं किचन से गंदा कपड़ा लेके आऊं जिसपे सालन का दाग है, ऑयल है, पहले ही मैल है, मैं आप इसके ऊपर फेरूंगी ना तो क्या होगा, ये पहले तो एक कतरा था ना इनका, काफी सारी जगह पे फैल जाएगा। गंदे कपड़े से टेबल और गंदा होगा, बस यही समझे। इसलाह करना चाहते ना आप, इस टेबल को अपना मुआशरा समझें। आपको नजर आ रहा है लोग गलत काम कर रहे हैं, गलत तरीके हैं, गलत उनकी सोचे हैं, साफ कपड़े से, साफ तरीके से उनको साफ करें। हर इंसान को अल्लाह ने समझ दी हुई है, क्या हक है क्या बातिल है, कोई नहीं मानता तो ना माने, आप बदजुबानी तो ना करें। आज उम्मत को एक तोड़कर दुश्मनों ने अपने काम पूरे करवा लिए। इमाम मुस्लिम ने ज़ैद बिन अरकम से रिवायत की कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, वा अना तारिकुम फीकुम सकलैन अव्वलुहुमा किताबुल्लाहि फीहिल हुदा वन नूरु फखुज़ू बिकिताबिल्लाहि वस्तमसिकू बिही। आगाह रहो, मैं तुम्हारे पास दो बहुत ही भारी और अजीम चीजें छोड़े जा रहा हूँ, इनमें से एक अल्लाह की किताब है जो अल्लाह की रस्सी है, जो इसकी इत्तबा करेगा वो हिदायत पर रहेगा और जो इसे छोड़ देगा वो गुमराह हो जाएगा। ये मुस्लिम की रिवायत है 6225। इसी तरह अब्दुल्ला बिन मसूद रजी अल्लाह अन्हु से एक रिवायत है, नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, ला तख्तलिफू फइन्ना मन काना क़ब्लकुम इख्तलफू फ़हलकू। आपस में इख्तलाफ ना किया करो, क्योंकि तुमसे पहले लोगों ने इख्तलाफ किया तो वो हलाक और बर्बाद हो गए। बुखारी की रिवायत है ये। सोच ले कि इख्तलाफ ने लोगों को कैसे बर्बाद किया। आज भी तो आपको इसकी कई मिसालें दिख रही है ना। एक तस्वीर किसी ने भेजी चंद दिन पहले, एक दीवार है इतनी लंबी होगी जैसे ये जितनी जगह चौड़ी इस हॉल की है, तो एक इधर ऐसे मेहराब सा दरवाजा और एक इधर मेहराब है, तो समझ नहीं आ रही थी कि दो मेहराबे क्या है। तो उसके नीचे लिखा था कि मुझे भी जबानी नहीं याद, छोटी सी कोई बात के इख्तलाफ पे एक मस्जिद के बीच में दीवार करके दो मस्जिदें बना दी गई, और इख्तलाफ बड़ा मामूली सा कुछ लिखा हुआ था। तो फिर आप 1.5 इंच की मस्जिद बना के बैठेंगे तो क्या होगा आपके हाल, यही सोच लीजिए। इसी तरह अबू बुरदा रिवायत करते हैं, रसूलुल्लाह ने फरमाया, यस्सिरु वला तुअस्सिरु वबशिरु वला तुनफ्फिरु वतताआवा वला तख्तलिफा। आसानी पैदा करो, सख्ती में मुबतला ना करो, खुशखबरी सुनाना, नफरत ना फैलाना, इत्तेफाक रखना और इख्तलाफ ना रखना। सही मुस्लिम की रिवायत 4526। तो बात का खुलासा क्या है, इख्तलाफ जहरे कातिल है, ये नहीं बर्दाश्त होगा, इससे इंसान जहनी और अमली तौर पर इंतशार का शिकार होता है। देखिए घर में दो लोगों की लड़ाई हुई हो ना तो घर की फिजा कैसी होती है, शौहर बीवी रूठे हो कुछ ना बोले, बस एक दूसरे से दिल खट्टा है, घर में बैठने को दिल नहीं करेगा। भाई बहन लड़े और दूसरी सूरत है कि लड़ते ही रहे, मियां बीवी बैठे लड़ रहे हैं, भाई बहन लड़ रहे हैं, वो घर होगा कि जंगल। इसी तरह इंसानियत का जी हाल है। आप कभी बैठ के सोचे तो सही कि आज इतनी नफरतें क्यों हैं। और दूसरी बात है कि जब आप झगड़ते हैं तो फिर आप में और नॉन मुस्लिम्स में क्या फर्क है। हर वो बंदा जो दूसरे मुसलमान से कटना चाहता है, याद रखिए कि वो इख्तलाफ में पड़ेगा, अपना भी नुकसान करेगा। तो सवाल पैदा होता है कि फिर इज्तमाईयत किन दो बुनियादों पर कायम रहती है। इन आयतों में क्या देखा हमने, नंबर एक तकवा और अखुवत, कूनू अख्वानन, क्योंकि तकवा के बगैर इंसान चल नहीं सकता, जाहिली माशरा होगा अगर तकवा नहीं होगा। लोग क़यादत और सियादत के झगड़ों में पड़ जाएंगे, काम करेंगे दीन का लेकिन मकसद लोगों की इसलाह नहीं होगा, अपना कोई जाती फायदा या नुकसान से बचना होगा। फिर इसी तरह से आप देखिए कि तकवा जो है ना इंसान को इतना कॉन्शियस कर देता है कि सही काम करके भी वो डरता है, गलत काम करके डरना तो दूर की बात है। अखुवत जब होती है तो कैसे इज्तमाईयत होती है, पहली बात तो देखिए कि हर इंसान दूसरे के साथ वही करता है जो उसको अपने लिए अच्छा लगता है। फिर इसी तरह से वो अल्लाह के खौफ के साथ दूसरे के हकूक देना चाहता है, इत्तेहाद पैदा होगा। इसी की वजह से लोग पुरानी दुश्मनियां भूल जाते हैं, इंतकाम माफ कर देते हैं, अपने फायदे छोड़ देते हैं। تو اللہ تعالیٰ سے دعا کیجئے کہ آج ہمارے لیے بھی یہی بات آ جائے کہ وَذْكُرُوا نِعْمَتَ اللَّهِ عَلَيْكُمْ اِذْ كُنْتُمْ أَعْدَاءً. اللہ نے ہمیں کتنی نعمت دی. آپ دیکھیے قرآن پڑھنے سے پہلے سارے غلط لگتے تھے, ہم ٹھیک تھے. قرآن پڑھنے کے بعد کیا ہوتا ہے, نہیں مجھے اپنی اصلاح کرنی ہے, باقی میرے سے تو اچھے ہی ہیں. ربی کہتے ہیں کہ اس کن تم آدان کا مطلب کیا کہ تم لوگ ایک دوسرے کو قتل کر دیتے تھے اور تمہارا جو قوت والا تھا وہ ضعیف والے کو کھا جاتا تھا. یہاں تک اسلام آیا اور تمہارے درمیان اسلام کی وجہ سے الفت پیدا ہو گئی. اس مثال کو سنتے ایسے لگتا ہے جیسے کوئی آگ کا گھڑا ہے اور کوئی گر رہا ہے اور کوئی پیچھے سے جا کے اس کے کپڑے سے اس کو بچا رہا ہے. چھوٹی چھوٹی باتوں پہ لڑتے تھے. آپ کو مولانا حالی کے اشعار بھی یاد ہوں گے نا, کہیں گھوڑا آگے دوڑانے پہ جھگڑا اور کہیں پانی پلانے پہ جھگڑا. اللہ محبت کیسے پیدا کرتا ہے, جب دل صاف ہو جاتے ہیں, جب دل سے ذاتی گرجز ختم ہو جاتے ہیں, کسی دوسرے کی برائی کمی بیشی کو انسان معاف کر دیتا ہے. حنین کا موقع تھا, مال تقسیم ہوا, نبی صلی اللہ علیہ وسلم کے پاس جو مال آیا تو آپ نے اس کو تقسیم کروانا چاہا. عبداللہ بن زید سے روایت ہے کہ اللہ کے نبی پر حنین کے مال کی تقسیم کے وقت جب کچھ انصار کے لوگوں نے اس وجہ سے اعتراض کیا کہ آپ نے کچھ لوگوں کو زیادہ حصہ دے دیا تھا, یعنی دیکھیے جنگ کا مال آیا ہوا ہے اور شیطان ہے نا صحابہ کے پاس بھی آتا تھا, دل میں آ گیا کہ اللہ کے نبی نے کسی کو کچھ دیا کسی کو کم دیا, کسی کو نہیں دیا, کچھ ایسی کوئی بات کر دی, حالانکہ وہ اللہ تعالیٰ کی مرضی اور مشیت کے مطابق تھا. یعنی اللہ اپنے نبی کو جو کہتے تھے آپ وہی کرتے تھے. جب آپ تک یہ بات پہنچی کہ کچھ لوگ کہہ رہے ہیں ہمیں نہیں ملا, کچھ کہہ رہے ملا, تو آپ نے ان کو خطبہ دیا. اب آپ دیکھیے کہ اصلاح کا طریقہ کیا تھا, خطبہ دیا اور فرمایا اے گروہ انصار کیا میں نے تمہیں گمراہ نہ پایا تھا, یعنی میرے مکہ سے مدینہ آنے سے پہلے کیا تم ہدایت سے دور نہیں تھے, مگر اللہ تعالیٰ نے تمہیں میری وجہ سے ہدایت سے نوازا. سچ ہے نا, ہدایت بڑا تحفہ ہے یا مال غنیمت کا مال زیادہ ہوگا بڑا. تم ایک دوسرے سے الگ الگ تھے مگر میرے ذریعے سے اللہ تعالیٰ نے تمہارے دلوں میں الفت اور محبت ڈال دی, اور تم فقیر تھے مگر اللہ نے تمہیں میری وجہ سے دولت مند بنا دیا. مدینہ بہت غریب بستی تھی آپ کے آنے سے پہلے, اسلام کی برکتوں سے دیکھیے وہاں کتنی بہاریں آ گئیں. آپ جب بھی جو کچھ ارشاد فرماتے اس کے جواب میں وہ کہتے کہ اللہ اور اس کے رسول کا ہم پر بہت بڑا احسان ہے. بخاری اور مسلم کی روایت ہے. کیا پتا چلا کہ اصل احسانوں پہ نظر رکھے تو باقی باتیں جو ہیں وہ بالکل پیچھے. اور یہ جو لفظ ہے نا شفا خفرتن, شفا ہونٹ کو بھی کہتے ہیں. قرآن میں کہاں پڑھا آپ نے, پڑھیں گے آگے جا کے, شفاتین دوسری طرف سے, کس طریقے سے, کنارہ, ہونٹوں کے بھی کنارے ہی ہوتے ہیں نا, تو یہ بھی وہی ہوتا ہے. اور خفرہ کہتے ہیں گھڑے کو, قبر کو بھی خفرہ کہتے ہیں کیونکہ اس کے اندر کسی کو ڈال کے اندر ڈھانپ دیا جاتا ہے نا. کچے گھڑے کا کنارہ جیسے کچے کنویں کا کنارہ ہوتا ہے, بخاری میں آتا ہے. اور فان قزا کم کا روٹ کیا ہوگا, فان قزا کم نون قاف زال نقص, نقض عہد سنا نا, ین قدون وہی چھڑانا نجات دلانا. جی مشکل اور بڑی مصیبت اور تباہی سے نکلنے کے وقت یہ بولا جاتا ہے, لغزش کھانا اور پھسل کر گرنے والے کے لیے بھی یہی لفظ آتا ہے. پھر گھوڑے کے لیے بھی آتا ہے جس کو دشمن کے قبضے سے چھڑا لیا جاتا ہے. تو مطلب یہ ہے کہ تم نفس کے ہاتھوں میں پریشان تھے اور اللہ نے تم کو بچا لیا. ابن عباس کہتے ہیں اگر تم جاہلیت پر مر جاتے تو تم آگ والوں میں ہوتے. فان قذکم منہا یعنی اللہ نے تمہیں دین اسلام اور نبی صلی اللہ علیہ وسلم کی بدولت نجات دی. اسی طرح ایک قول ہے کہ اللہ نے تمہیں شرک سے ایمان کی طرف بڑھائی. اصل میں اس میں ایک واقعہ بھی ہے, وہ بھی تھوڑا سا نوٹ کر لے کیونکہ واقعہ سے بات سمجھ آتی ہے. مدینہ کے دو قبائل تھے اوس اور خزرج. اسلام قبول کرنے کے بعد یہ بہت بھائی بھائی بن گئے, پہلے بہت لڑتے تھے. ایک یہودی تھا جس کا نام تھا شماس, بعض کہتے ہیں سماس اور بعض کہتے ہیں شین سے شماس. وہاں سے گزرا تو جل گیا حسد سے, کہنے لگا دیکھو کل تک تو اتنا لڑتے تھے اور آج کتنے خوش بیٹھے ہوئے آپس میں. ایک شخص کو بھیجا, کہنے لگا جاؤ ذرا جنگے بواس کی باتیں تو چھیڑ دو, وہی جیسے ہم شادیوں کے موقع پہ کوئی پرانا قصہ چھیڑ لیتے ہیں پھر لڑائیاں شروع ہو جاتے ہیں لوگ. کہا جنگے بواس کا ذکر شروع کر دو. بس انہوں نے شروع کیا تو لوگ لڑنے شروع ہو گئے. کہنے کہ پھر لڑ کے دکھائیں, وہ اس کے باپ دادا کی باتیں وہ اپنی کرے, جھنڈے اٹھا لیے, اسلحہ طلب کیا, ہرا نام کی ایک جگہ متعین کر لی کہ وہاں جا کے جنگ کرتے ہیں. اتنے میں اللہ کے نبی کو خبر ملی, آپ پاس آئے, ان کو ٹھنڈا کیا تو آپ نے کہا کیا تم دوبارہ جاہلیت کی طرف دعوت دیتے ہو حالانکہ میں تمہارے درمیان ہوں. اس کے بعد آپ نے یہ تلاوت فرمائی, اس پر پھر ندامت ہوئی اور صلح ہوئی، انہوں نے اسلحہ پھیرا اور اللہ تعالیٰ ان سے راضی ہو گیا۔ دعا کیجئے کہ اللہ تعالیٰ مجھ سے آپ سے بھی راضی ہو جائے، جو کام اس نے ہمارے لیے کہے ہیں وہ ہم کریں، اور جس سے روکا رک جائے۔ اور یہ اتنی قیمتی آیتیں ہیں، ابھی بھی اس کا حق ادا نہیں ہوا، لیکن ایسے لگتا ہے کہ بس ہم بات کا مفہوم تو سمجھ گئے ہیں۔ ایک جملے میں پوچھ لوں کہ امت مسلمہ کا مشن کیا؟ اقامت دین، فریضہ اقامت دین، اس پوری دنیا میں اللہ کا نظام نافذ ہو، حق کو باطل پر غالب کرنا ہے، معروف کو منکر پر غالب کرنا ہے، اور خیر کو پھیلا کے شر کو روکنا ہے۔ اور خیر سے کیا مراد ہے؟ ہر وہ چیز جو اللہ اور اس کے رسول نے کہی، جو دنیا اور آخرت میں نفع دے، ایمان اور عمل صالح والی، اور قرآن اور سنت کی اتباع۔ یہ جو جملہ میں نے بولا تھا، ابو جعفر باقر وہ کہتے ہیں کہ اللہ کے نبی نے دون الی الخیر میں خیر سے کہا کہ اس سے مراد قرآن اور سنت ہے۔ ہر وہ چیز جو اللہ سے قریب کرنے والی اور اس کی ناراضگی سے دور کرنے والی ہو، اور توحید اسلام کو قبول کرنا اور قرآن پاک کو اللہ کی کتاب کے طور پر قبول کرنا، اس کی ذمہ داریاں ادا کرنا، اور محمد رسول اللہ صلی اللہ علیہ وسلم کی دعوت دینا، یہ سب کچھ خیر میں آتا ہے۔ اللہ تعالیٰ مجھے آپ کو اس کی توفیق عطا فرمائے۔ سبحانک اللہم وبحمدک، اشہد ان لا الہ الا انت، استغفرک واتوب الیک۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
يا أيها الذين آمنوا اتقوا الله حق تقاته ولا تموتن إلا وأنتم مسلمون واعتصموا بحبل الله جميعا ولا تفرقوا واذكروا نعمة الله عليكم إذ كنتم أعداء فألف بين قلوبكم فأصبحتم بنعمته إخوانا وكنتم على شفا حفرة من النار فأنقذكم منها كذلك يبين الله لكم آياته لعلكم تهتدون ولتكن منكم أمة يدعون إلى الخير ويأمرون بالمعروف وينهون عن المنكر وأولئك هم المفلحون ولا تكونوا كالذين تفرقوا واختلفوا من بعد ما جاءهم البينات وأولئك لهم عذاب عظيم يوم تبيض وجوه وتسود وجوه فأما الذين اسودت وجوههم أكفرتم بعد إيمانكم فذوقوا العذاب بما كنتم تكفرون وأما الذين ابيضت وجوههم ففي رحمة الله هم فيها خالدون تلك آيات الله نتلوها عليك بالحق وما الله يريد ظلما للعالمين ولله ما في السماوات وما في الأرض وإلى الله ترجع الأمور كنتم خير أمة أخرجت للناس تأمرون بالمعروف وتنهون عن المنكر وتؤمنون بالله ولو آمن أهل الكتاب لكان خيرا لهم منهم المؤمنون وأكثرهم الفاسقون.